नेपाल हो। राति 9 बजेको समाचारमा स्वागत छ, म निर्मला भट्ट। शुरूमा प्रमुख समाचार। काठमाडौँ विश्वविद्यालय र धुलीखेल अस्पताल बीचको विवाद समस्या समाधानका निम्ति सहजीकरण समिति गठन। भेरी अस्पताल नेपालगंजमा मृगौला प्रत्यारोपण सेवा शुरू गर्न मानवअंग प्रत्यारोपण केन्द्र र भेरी अस्पताल बीच सम्झौता। त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलका समस्याको पहिचान गरी 15 दिनभित्र कार्ययोजना बनाएर अघि बढ़न संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्री बद्री पाण्डेको सम्बद्ध अधिकारीहरूलाई निर्देशन। र बंगलादेश सरकारद्वारा पूर्व प्रधानमन्त्री शेख हसिनालाई स्वदेश फिर्ता गर्न भारत सरकारलाई आग्रह। काठमाडौँ विश्वविद्यालय सभाको आजको बैठकले सो विश्वविद्यालय र धुलीखेल अस्पताल बीचको विवाद समाधान सहितको प्रस्ताव तयार गर्न राष्ट्रिय योजना आयोगका सदस्य गीता कुमारी पौड्याल अधिकारीको संयोजकत्वमा 7 सदस्यीय सहजीकरण समिति गठन गरिएको छ। विश्वविद्यालयका कुलपति एवं प्रधानमन्त्री केपी शर्मा ओलीको अध्यक्षतामा आज प्रधानमन्त्री तथा मन्त्री परिषदको कार्यालयमा बसेको बैठकले थप गृह कार्य र सम्बन्धित पक्षसँग संवाद गरी आगामी माघ 4 गते बस्ने सिनेट बैठकमा प्रतिवेदन पेश गर्न समितिलाई अख्तियारी दिएको हो। भेरी अस्पताल नेपालगंजमा मृगौला प्रत्यारोपण सेवा शुरू हुने भएको छ। मानवअंग प्रत्यारोपण केन्द्र भक्तपुरसँग सम्झौता भएसँगै भेरी अस्पताल नेपालगंजमा मृगौला प्रत्यारोपण सेवा शुरू हुने बाटो खुलेको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्री प्रदीप पौडेलको उपस्थितिमा आज भेरी अस्पतालमा मानवअंग प्रत्यारोपण केन्द्रका निर्देशक डाक्टर पुकार चन्द्र श्रेष्ठ र भेरी अस्पताल नेपालगंजका प्रमुख डाक्टर निराजन सुवेदी बीच मृगौला प्रत्यारोपण सेवा संचालनका लागि सम्झौता पत्रमा हस्ताक्षर भएको हो। मन्त्री पौडेलले सबै संघीय अस्पतालहरूमा मानवअंग प्रत्यारोपण सेवा विस्तार गर्ने सरकारको योजना अनुरूप उक्त सम्झौता भएको बताउनुभयो। साथै प्रदेशमा मृगौला प्रत्यारोपण सेवा शुरू गर्ने सरकारको योजना भएको स्वास्थ्य मन्त्री पौडेलले जानकारी दिनुभयो। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले नेपाली सेना, नेपाल प्रहरी र सशस्त्र प्रहरी बलद्वारा संचालित अस्पतालमा सर्वसाधारणलाई समेत सेवा दिने उद्देश्यले आवश्यक तयारी गर्न कार्यदल गठन गरेको छ। अतिरिक्त सचिव टंक बराकोटीको नेतृत्वमा सेना तथा प्रहरीका अस्पतालमा सर्वसाधारणलाई समेत सेवा दिने गरी व्यवस्था गर्न मन्त्रालयले कार्यदल गठन गरेको हो। कार्यदललाई सर्वसाधारण समेत सेवा दिनका लागि आवश्यक कार्यविधि तयार गर्न र कार्यान्वयनको सम्भावनाबारे जानकारी सहितको प्रतिवेदन दिन भनिएको छ। गत जेठ 4 गतेको मन्त्री परिषद बैठकले नेपाल प्रहरी र नेपाली सेना मातहतका संस्थाबाट सर्वसाधारणका लागि स्वास्थ्य सेवा खुल्ला गर्ने र स्वास्थ्य मन्त्रालयबाट सम्बन्धित मन्त्रालयसँगको सहकार्यमा स्वास्थ्य सेवा प्रवाह गर्ने सहकार्यको ढाँचा एवं कार्यविधि बनाउने निर्णय गरेको थियो। स्वास्थ्य तथा जनसंख्या मन्त्री प्रदीप पौडेलले सिकल सेल एनिमियाका सबै बिरामीलाई निशुल्क औषधि र स्तरीय उपचारको व्यवस्था गर्ने प्रतिबद्धता व्यक्त गर्नुभएको छ। बाँके बर्दिया लगायत पश्चिम नेपालका सिकल सेल बिरामीहरूको उपचारका लागि भेरी अस्पतालमा स्थापना गरिएको छुट्टै वार्ड र अत्याधुनिक अपरेशन थिएटरको उद्घाटन गर्नुहुँदै उहाँले सिकल सेल र थालेसेमिया रोगका बिरामीको उपचारमा सरकारले कुनै कमी हुन नदिने बताउनुभयो। महान्यायाधिवक्ताको कार्यालयले आफ्नो 74 स्थापना दिवस आज विभिन्न कार्यक्रमको आयोजना गरी मनाएको छ। स्थापना दिवसको अवसरमा आज काठमाडौँमा आयोजना गरेको कार्यक्रममा प्रधान न्यायाधीश प्रकाश मान सिंह राउतले महान्यायाधिवक्ताको कार्यालय र मातहतका निकायहरूले फौजदारी न्याय प्रणालीलाई गतिशील र प्रभावकारी बनाई न्याय निरूपणमा महत्वपूर्ण भूमिका खेल्दै आएको बताउनु भएको छ। प्रधान न्यायाधीश राउतले फैसलासँगै फैसलाको कार्यान्वयन हुनु महत्वपूर्ण पाटो भएकाले फैसलाको कार्यान्वयनमा सबै सरोकारवालाहरूको ध्यान अझ बढ़ी केन्द्रित हुनुपर्नेमा पनि जोड़ दिनुभयो। त्यस अवसरमा कानून न्याय तथा संसदीय मामिला मन्त्री अजय कुमार चौरसियाले सामाजिक सञ्जालहरूबाट न्याय निरूपणमा दवाब दिने प्रवृत्ति मौलाउँदै जानु ठिक नभएको भन्दै वर्तमान व्यवस्थाप्रति पनि नकारात्मक धारणा फैलाउने काम भइरहेकोमा त्यसप्रति सबै सजग रहनु जरूरी रहेको बताउनुभयो। समाचार रेडियो नेपालबाट सुन्दै हुनुहुन्छ, अब एकैछिन विज्ञापन।
हेलो,
के गर्दैछौ?
हाम्रो बिहेको सपिङको लागि आएको नि बाबा मम्मीसँग।
ए हो र, अनि मेरो लागि के किन्दैछौ?
बाबा मम्मी यति हुनुहुन्छ के सोच्नुहुन्छ होला उहाँले। मलाई त कस्तो लाज लाग्छ, भरे राति बोलौँ न ल।
अहिले फ्री वाइफाई छ क्या अफिसमा, बुझ न, भरे कसरी गर्नु?
मेरो हुनेवाला श्रीमानज्यूलाई यति पनि थाहा छैन कि क्या हो? एनटीसी को अनलिमिटेड नाइट भोइस प्याक राति 10 बजे देखि बिहान 6 बजे सम्म।
ए हो त है, मेरो वाइफ त कति स्मार्ट।
अब रात तपाईको नेपाल टेलिकम राष्ट्रको संचार।
विज्ञापनपछि अब बाँकी समाचार। राष्ट्रिय स्वतन्त्र पार्टी रासोपाको कार्यवाहक सभापतिको जिम्मेवारी उपसभापति डोल प्रसाद डीपी अरियाललाई तोकिएको छ। रासोपाको आज बसेको सचिवालयको बैठकले अरियाललाई कार्यवाहक सभापतिको जिम्मेवारी दिने निर्णय गरेको हो। पार्टी सभापति रवि लामिछानेद्वारा उपसभापति अरियाललाई कार्यवाहक सभापति तोकिएको बेहोरा आजको सचिवालयको बैठकमा जानकारी गराइएको थियो। पार्टी सभापति रवि लामिछाने विरूद्ध कास्की जिल्ला अदालतमा हिजो मुद्दा दर्ता भएको थियो। आइतबार नै सभापति लामिछाने सांसद पदबाट निलम्बन गर्न कास्की प्रहरीले संघीय संसद सचिवालयलाई पत्र पठाइसकेको छ। उत्तरी रसुवाको टिमुर स्थित रसुवागढ़ी हाइड्रो पावरको परीक्षण उत्पादन सफल भएको छ। गोसाईपूर्ण गाउँपालिकाको तातोपानी स्थित भोटे कोशीको तटीय क्षेत्रमा भूमिगत संरचनाबाट स्वविद्युत गृह निर्माण गरिएको छ। हाल चिसोयामका कारण खोलाको पानीको बहाव घटेपछि पहिलो परीक्षणबाट 52 मेगावाट विद्युत उत्पादन गरिएको आयोजना प्रमुख सत्यराम ज्याखुवाले जानकारी दिनुभयो। पोखराको सूर्यदर्शन सहकारीको बचत रकम अपचलन मुद्दाका आरोपी राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति एवं पूर्व गृहमन्त्री रवि लामिछाने सहित 5 प्रतिवादीको आजदेखि जिल्ला अदालत कास्कीमा बयान शुरू भएको छ। प्रतिवादी लामिछाने, छविलाल जोशी, लीला पछाई, कृष्ण बहादुर गुरूङ र रामबहादुर खनाललाई अदालतमा उपस्थित गराइएकोमा आज जोशीको मात्र बयान लिइएको अदालतका सूचना अधिकारी सूरज अधिकारीले जानकारी दिनुभयो। राष्ट्रपति रामचन्द्र पौडेलले विभिन्न देशका लागि नवनियुक्त राजदूतहरूलाई आज पद तथा गोपनीयताको शपथ गराउनु भएको छ। शपथ ग्रहण गर्नुहुने राजदूतहरूमा रूसका लागि जंगबहादुर चौहान, बेलायतका लागि चन्द्रकुमार घिमिरे, स्पेनका लागि सनिल नेपाल, कोरियाका लागि डाक्टर शिवमाया तुम्बा हाम्फे र भारतका लागि डाक्टर शंकर प्रसाद शर्मा रहनु भएको छ। संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्री बद्री प्रसाद पाण्डेले पर्यटकलाई कुनै पनि समस्या नहुने गरी सहजीकरणको व्यवस्था मिलाउन विमानस्थल सम्बद्ध निकायका अधिकारीहरूलाई निर्देशन दिनुभएको छ। आज त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल सम्बद्ध निकायको बैठकमा उहाँले विदेशी नागरिक पहिलो पटक प्रवेश गर्ने अन्तर्राष्ट्रिय विमानस्थल संवेदनशील क्षेत्र भएकाले सकारात्मक सन्देश दिने गरी सबै जिम्मेवार भएर लाग्न निर्देशन दिनुभएको हो। मन्त्री पाण्डेले 46 लाख क्षमता भएको त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलले हाल 90 लाख यात्रुलाई सेवा दिनुपर्ने बाध्यता रहेकोले प्रविधि मैत्री सेवा प्रवाह गरी सेवा चुस्त दुरूस्त बनाउन समेत आग्रह गर्नुभयो। मन्त्री पाण्डेले विमानस्थलमा देखिएका समस्याहरूको पहिचान गरी 15 दिनभित्र कार्ययोजना बनाएर अघि बढ़न निर्देशन दिनुभयो। सहकारी ठगी आरोपमा काठमाडौँको चन्द्रागिरी नगरपालिका 12 का वडाध्यक्ष नुच्छे बहादुर महर्जनलाई प्रहरीले पक्राउ गरेको छ। ठमेल स्थित हरियाली बचत तथा ऋण सहकारी संस्थाको रकम हिनामिना गरेको आरोपमा प्रहरी वृत्त 16 खुट्टेको टोलीले उहाँलाई पक्राउ गरेको जिल्ला प्रहरी परिसर काठमाडौँका प्रवक्ता एवं प्रहरी उपरीक्षक नवराज अधिकारीले जानकारी दिनुभयो। अब अन्तर्राष्ट्रिय समाचार। बंगलादेशले पूर्व प्रधानमन्त्री शेख हसिनालाई स्वदेश फिर्ता गर्न भारत सरकारलाई औपचारिक आग्रह गरेको छ। बंगलादेशको अन्तरिम सरकारले पूर्व प्रधानमन्त्री हसिनाले कानूनी प्रक्रियाको सामना गर्नुपर्ने भन्दै सुपुर्दगीका लागि भारत सरकारलाई कूटनीतिक नोट पठाएको बंगलादेशको अन्तरिम सरकारका विदेश मामिला सल्लाहकार तौहिद हुसेनले बताउनु भएको छ। गत महिना बंगलादेशको अन्तरिम सरकारका प्रमुख मोहम्मद युनुसले दुई मुलुकबीचको सुपुर्दगी सन्धि अनुसार हसिनालाई स्वदेश फर्काउने घोषणा गरे अनुसार आज भारत सरकारलाई आग्रह गरिएको बंगलादेशको गृह मन्त्रालयले जनाएको छ। देशव्यापी विरोध प्रदर्शनले 15 वर्ष लामो सत्ता अन्त्य भएपछि पूर्व प्रधानमन्त्री हसिना गत अगस्त 5 तारीकमा छिमेकी मुलुक भारत पलायन हुनु भएको थियो। दक्षिण कोरियाले शनिबार अमेरिकी अन्तरिक्ष केन्द्रबाट तेस्रो स्वदेशी जासूस उपग्रह प्रक्षेपण गरेको छ। क्यालिफोर्नियाको भान्डेनबर्ग स्पेस फोर्स बेसबाट कोरियाली समयअनुसार गत शनिबार राति 9:24 उपग्रहलाई कक्षमा प्रक्षेपण गरिएको थियो। प्रक्षेपण गरिएको उपग्रहले विदेशी ग्राउण्ड स्टेशनसँग संचार गर्न सफल भएको र यसले उपग्रहको सामान्य संचालनको संकेत गरेको समाचारमा जनाइएको छ। दक्षिण कोरियाले सन् 2025 पाँचवटा जासूसी उपग्रहहरू प्राप्त गर्ने योजनाको भागको रूपमा प्रक्षेपण गरेको यो तेस्रो सैन्य उपग्रह हो। अब आर्थिक समाचार भुवन आचार्यबाट।
यस आर्थिक समाचारको साथमा नेपाल बैंक लिमिटेड, नेपालको पहिलो बैंक।
नेपाल र दक्षिण कोरिया बीच आपसी व्यापार तथा लगानी प्रवर्धनका लागि बाटो खुला भएको छ। नेपाल र दक्षिण कोरिया बीच हालै व्यापार तथा लगानी प्रवर्धन सम्बन्धी समझदारी पत्रमा हस्ताक्षर भएसँगै दुई देश बीच आपसी व्यापार तथा लगानीका लागि बाटो खुला भएको हो। समझदारीले दुई देश बीचका सहयोगका क्षेत्रहरू पहिचान गर्नुका साथै व्यापार तथा लगानीका क्षेत्रमा सहयोग आदान प्रदानको सम्भावना पैल्याउन नेपालको उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालय र दक्षिण कोरियाको व्यापार उद्योग तथा ऊर्जा मन्त्रालयले संयुक्त रूपमा नेतृत्व गर्ने गरी परिषदको गठन गरिने भएको छ। परिषद अन्तर्गत विभिन्न प्राविधिक समितिहरू गठन गरी काम गर्न सकिने व्यवस्था समझदारीमा गरिएको छ। समझदारी अनुसार दुई देश बीचमा मुख्य रूपमा सहयोगका विभिन्न सातवटा क्षेत्रहरू पहिचान भएका छन्। त्यसमा औद्योगिक विकास, आपसी व्यापारको विस्तार, लगानी विस्तार तथा प्रवर्धन, बौद्धिक सम्पत्तिको अधिकार तथा संरक्षण, प्राकृतिक स्रोत तथा ऊर्जाको विकास, हरित तथा जैविक अर्थतन्त्रको प्रवर्धन, सूचना तथा संचार र डिजिटल अर्थतन्त्रको विकासका लागि सहयोग आदान प्रदान गर्ने विषयहरू रहेको उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयका प्रवक्ता सहसचिव बाबुराम अधिकारीले जानकारी दिनुभयो। कोरियाको निजी क्षेत्रसँग लगानी योग्य रकम प्रशस्त रहेको र लगानीका लागि नेपालले उपयुक्त वातावरण दिएको खण्डमा नेपालमा कोरियाको लगानी पर्याप्त आउन सक्ने अवस्था हालै सम्पन्न कोरिया भ्रमणको क्रममा देखिएको प्रवक्ता अधिकारीले बताउनुभयो। सांसदहरूले सुपारी खेती प्रवर्धन मार्फत निकासी बढाउन आवश्यक भएकोमा जोड़ दिनुभएको छ। सोमबार राष्ट्रिय सभा अन्तर्गत विकास आर्थिक मामिला तथा सुशासन समितिद्वारा आयोजित नेपालमा उत्पादित सुपारी निर्यात व्यवस्थापन सम्बन्धी छलफल कार्यक्रममा सांसदहरूले सुपारी निकासी बढाउन उत्पादन बढाउनु पर्नेमा जोड दिनुभएको हो। छलफलमा उद्योग वाणिज्य तथा आपूर्ति मन्त्री दामोदर भण्डारीले गुटकाबाट 10 अर्बको राजस्व संकलन गरेको उल्लेख गर्दै सुपारीबाट पनि राजस्व बढाउन सक्ने धारणा राख्नुभयो। समितिका सभापति कमला देवी पन्तले आफ्नो उत्पादन आफैले खपत गर्नुपर्ने र खपत हुन नसकेमा निर्यातका लागि पहल गर्नुपर्नेमा जोड़ दिनुभयो। छलफलमा उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयका सचिव गोविन्द बहादुर कार्कीले तेस्रो मुलुकमा सुपारी निर्यात बढाउनका लागि डीएनए टेस्ट र गुणस्तर प्रमाणीकरण गर्न आवश्यक रहेको उल्लेख गर्नुभयो।
अब खेल समाचार। झापा कपको उपाधि आज चर्च बोइज युनाइटेड क्लबले जितेको छ। उपाधि जितेसँगै चर्च बोइजले नगद 10,00,000 पुरस्कार प्राप्त गरेको छ। उपविजेता एनआरटी क्लबले 5,00,000 प्राप्त गरेको छ। झापा 11 द्वारा बिर्तामोड स्थित डोमालाल रंगशालामा आज भएको फाइनल खेलमा चर्च बोइजले एनआरटीलाई 3-1 अन्तरले पराजित गरेको हो। गत वर्ष झापा गोल्ड कपको 6 संस्करण पनि चर्च बोइजले नै जितेको थियो। खेलको 21 मिनटमा चर्च बोइजका समीर तामाङले एनआरटीका डिफेण्डरको मिस पासलाई सदुपयोग गर्दै पहिलो गोल गर्न सफल भएका थिए। खेलको 43 मिनटमा चर्च बोइजले अग्रतालाई दोब्बर बनायो। रोहन कार्कीले डी बक्समा मिलाइदिएको पासलाई विदेशी खेलाड़ी अरमानले गोल गरेका थिए। त्यसको लगत्तै एनआरटीले 1 फर्कायो। विदेशी खेलाड़ी कार्लोसले दिएको क्रस पासमा कप्तान समेत रहेका अञ्जन विष्टले गोल गर्दै नतिजा 1-2 बनाएका थिए। खेलको अतिरिक्त समयमा समीर तामाङको पासमा अरमानले अर्को गोल गर्दै चर्च बोइजको जित सुनिश्चितता गरेको थियो। खेलको प्लेयर अफ दि म्याच विजेता टीम चर्च बोइजका समीर तामाङ भएका छन्। उनले नगद ₹10,000 प्राप्त गरेका छन्। प्रतियोगिताको उत्कृष्ट गोलरक्षक चर्च बोइजका क्रिशल मोक्तान, प्रतियोगितामा सर्वाधिक गोलकर्ता एनआरटीका अञ्जन विष्ट, झापा ट्यालेन्टका रूपमा छनौट भएका झापा 11 प्रदीप बुढाथोकीले जनही 35,000 नगद प्राप्त गरेका छन्। मोस्ट भ्यालुएबल प्लेयर चर्च बोइजका रोहन कार्की भए। उनले नगद 1,00,000 प्राप्त गरे। यसैबीच झापा 11 एफसीका व्यवस्थापक गोपाल राईलाई क्लबले नगद 25,000 सहित लाइफ टाइम अचिभमेन्ट अवार्ड प्रदान गरेको थियो। अब मौसम आगामी 24 घण्टामा सातै प्रदेशका केही स्थानमा हल्का वर्षा हुनेछ भने सुदूरपश्चिम कर्णाली र गण्डकी प्रदेशको उच्च पहाड़ी तथा हिमाली भागका धेरै स्थानहरू तथा बागमती र कोशी प्रदेशका उच्च पहाड़ी तथा हिमाली भागका केही स्थानहरूमा हल्कादेखि मध्यम हिमपातको सम्भावना रहेको छ। साथै बिहानको समयमा तराई तथा उपत्यकाका केही स्थानमा हुस्सो कुहिरोको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। काठमाडौँ विश्वविद्यालय र धुलीखेल अस्पताल बीचको विवाद समस्या समाधानका निम्ति सहजीकरण समिति गठन। बेरी अस्पताल नेपालगंजमा मिर्गौला प्रत्यारोपण सेवा शुरू गर्न मानवंग प्रत्यारोपण केन्द्र र भेरी अस्पताल बीच सम्झौता। त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलका समस्याको पहिचान गरी 15 दिनभित्र कार्ययोजना बनाएर अघि बढ्न संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्री बद्री पाण्डेको सम्बद्ध अधिकारीहरूलाई निर्देशन। र बंगलादेश सरकारद्वारा पूर्व प्रधानमन्त्री शेख हसिनालाई स्वदेश फिर्ता गर्न भारत सरकारलाई आग्रह। यसका साथै राति 9 बजेको समाचार सकियो। हवस् त, नमस्कार।